यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अधिवेशनमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्विट्जरल्याण्डको जेनेभा प्रस्थान। विनियोजन विधेयकमाथि प्रतिनिधि सभामा छलफल शुरू। वैदेशिक रोजगारीको प्रलोभन देखाएर 15 करोड़ रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीद्वारा 3 जना पक्राउ। र यमनमा आप्रवासी चढ़ेको डुंगा डुब्दा कम्तीमा 39 जनाको मृत्यु। समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको 112 अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज साँझ स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ। राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, नेपाल सरकारका उप प्रधानमन्त्रीहरू, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख तथा नेपाल सरकारका उच्च अधिकारीहरूले विदाई गर्नुभएको थियो। राष्ट्रपति पौडेलले यही जेठ 31 गते उच्च स्तरीय सत्रमा आयोजना हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जेठ 30 गते स्विस महासंघका राष्ट्रपतिसँग भेटवार्ता गर्नुहुनेछ भने भ्रमणकै क्रममा राष्ट्रपति पौडेल आगामी आषाढ 1 गते जेनेभाबाट संघीय गणतन्त्र जर्मनीको बर्लिन प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपति पौडेलका साथ उहाँकी धर्मपत्नी सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डाक्टर सुरेश चन्द चालिसे, राष्ट्रपतिको कार्यालयका र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्विट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहनुहुनेछ। राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी आषाढ 5 गते स्वदेश फर्कनुहुनेछ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको 112 अधिवेशनमा सहभागी हुन तथा संघीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणको सिलसिलामा आज जेनेभा प्रस्थान गर्नुभएकोले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन हुने गरी तोकिएको छ। नेपालको संविधान बमोजिम राष्ट्रपति पौडेलले उक्त जिम्मेवारी उपराष्ट्रपति राम सहाय प्रसाद यादवलाई सम्पादन गर्ने गरी तोक्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रतिनिधि सभामा आजदेखि विनियोजन विधेयकमाथि छलफल शुरू भएको छ। विनियोजन विधेयकमाथिको छलफलका क्रममा आज शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित विविध विषयमा छलफल भएको हो। छलफलमा सांसदहरूले आवश्यकता अनुसारको बजेट विनियोजन हुन नसकेको भन्दै वैदेशिक रोजगारीमा जाने युवाहरू बढ़िरहेको अवस्थामा स्वदेशमा नै रोजगारी सृजना गर्ने र युवाहरूलाई देशमा नै रोक्ने खालको विशेष योजनाहरू ल्याउनु पर्ने बताउनु भएको थियो। यस्तै आजको छलफलमा युवा तथा खेलकुद मन्त्रालयको विषयमा पनि छलफल गर्ने कार्यसूची रहेको भए पनि मन्त्री विराज भक्त श्रेष्ठ अनुपस्थित रहेको विषयमा सांसद रामहरि खतेवड़ाले नेमापत्ति गरेपछि सभामुख देवराज घिमिरेले उक्त मन्त्रालयको छलफल कार्यसूचीबाट हटाइएको जानकारी गराउनु भएको थियो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्खरै गर्नुभएको भारत भ्रमणका विषयमा संसदमा जानकारी गराउन सरकारसँग गर्नुभएको थियो। सांसदहरूले गिरीबन्धु, टी स्टेट, मेलम्ची, खानेपानी, वाइड बडी, 4G लगायत ठूला भ्रष्टाचारका विषयमा सत्य तथ्य छानबिन गरी छिटो बाहिर ल्याउन माग पनि गर्नुभएको थियो। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक अन्तर्गत भोलि महिला बाल बालिका तथा ज्येष्ठ नागरिक, कानून, न्याय तथा संसदीय मामिला, शहरी विकास र रक्षा मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक 2080 पारित गरेको छ। अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित सुरक्षित कारोबार पहिलो संशोधन विधेयक 2080 सभाले सर्वसम्मतले पारित गरेको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय मानवाधिकार आयोगको 23 वार्षिक प्रतिवेदन र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 5 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले निर्वाचन पद्धतिमा संशोधन आवश्यक भएको, जनताको काममा नेताहरू इमान्दार हुनुपर्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक असार 4 गते मंगलबार दिउँसो 1:15 बजे बस्नेछ। उपराष्ट्रपति राम शाह प्रसाद यादवले जलवायु परिवर्तन, वातावरणीय ह्रास, सामाजिक असमानता र आर्थिक अस्थिरता प्रति चिन्ता व्यक्त गर्नुभएको छ। मध्यपश्चिम र नेपाल खुला विश्वविद्यालयको आयोजनामा आज ललितपुरमा आयोजित 30 दिगो विकास अनुसन्धान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उपराष्ट्रपति यादवले जलवायु परिवर्तनको असर न्यूनीकरणमा एउटा देशको प्रयासले मात्र नहुने भएकाले विश्वव्यापी समाधान आवश्यक रहेकोमा जोड़ दिनुभयो। उहाँले नेपाल दिगो विकास क्षेत्रको समस्याको अभिनव समाधान र सहयोगको पक्षमा रहेको पनि बताउनुभयो। यही जेठ 32 गतिसम्म सञ्चालन हुने सम्मेलनमा 50 देशका 300 भन्दा बढ़ी प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता र नीति निर्माता लगायतको सहभागिता रहेको छ। जनता समाजवादी पार्टी जसपा नेपालको जनकपुर धाममा जारी एकता प्रथम राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा पार्टी अध्यक्ष उपेन्द्र यादवले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन सुझाव सहित पारित भएको छ। अध्यक्ष यादवले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमा देशको वर्तमान राजनीतिक अवस्था, विश्व प्रवेश तथा जसपा पार्टीमा आएको विभाजन सहितको 31 पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा उल्लेख भएका विषयहरूमा महाधिवेशन प्रतिनिधिहरूले दिएका सुझावहरू समावेश गर्दै पारित गरेको हो। भोलिसम्म चल्ने महाधिवेशनको बन्द सत्रमा अन्य प्रतिवेदनहरू पेश गरेर त्यसमाथि पनि व्यापक छलफल र बहसपछि आवश्यक परिमार्जन गरेर पारित गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ। महाधिवेशनले भोलि नयाँ नेतृत्वको चयन गर्दै सम्पन्न हुने कार्यक्रम रहेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यमानी बाबु राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर 15 करोड़ रूपियाँ ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा 3 जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका 8 का पवन पन्त, भरतपुर महानगरपालिका 18 चितवनका राजकुमार भट्ट र नवीन विकलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। पक्राउ परेकाहरूले 3-4 वर्ष यता कम्तीमा पनि 300 जना भन्दा बढ़ीलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको देखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जीसीले जानकारी दिनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापा, उप प्रमुख लीला कुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल सहित 6 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको गलत प्रतिवेदन तथा गलत लिखत तयार गरी 30,34,34,000 रूपियाँ भन्दा बढ़ीको भ्रष्टाचार गरेको आरोपमा उनीहरू विरूद्ध मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो। दाङको घोराही उपमहानगरपालिकामा 43 स्थानमा कृत्रिम जलाशय निर्माण भएसँगै बेमौसमी तरकारी खेती हुन थालेको छ। दाङबाट संवाददाता प्रेम बहादुर रामजाको रिपोर्ट।
घोराई उपमहानगरपालिकाले निर्माण गरेका कृत्रिम जलाशयले स्थानीय खुशी देखिएका छन्। कुनै समयमा सिंचाई अभावका कारण धान र गहुँ खेती मात्रै गर्न बाध्य रहेका स्थानीयले अहिले बेमौसमी तरकारी खेती समेत गर्न थालेका छन्। घोराई 17 का भागीराम चौधरी।
यो बारीमा चाहिँ मकै र तोरी बाहेक अरू केही पनि हुनुहुन्थ्यो, सुक्खा बाली मात्रै हुन्थ्यो नि। अहिले चाहिँ बेमौसमी मौसमी तरकारी खेतीहरूमा चाहिँ धेरै राम्रो भएको छ।
जलाशयले एकातिर खेतीपातीमा सहज बनाएको छ भने जमिन मुनिको पानीको स्रोत समेत बढ़ाएको छ। कुनै समय जमिन मुनि रहेको पानीको स्रोत कम हुन थालेको थियो भने अहिले जलाशय निर्माण भएपछि त्यस वरपरका कुवा सुक्ने समस्या पनि अन्त्य भएको छ। गोराई बारका टेकलाल पुन।
यसमा चाहिँ बर्खाभरि पानी हुन्थ्यो, हिउँदामा हुँदैन थियो, अहिले ड्याम बान्नाले हाम्रो कुवाहरू पनि सुकेन।
गोराईका प्रत्येक वडामा दुई दुईवटाका दरले जलाशय निर्माण गरिएको छ। यसले त्यस वरपरको वातावरणलाई हराभरा बनाएको छ भने चराचुरुङ्गी समेत रमाउने गरेका छन्। निर्माण भएका जलाशय मध्ये गोराई उपमहानगरपालिका आफैले 27 निर्माण गरेको छ, बाँकी 13 जलाशय लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको हो। गोराई उपमहानगरपालिका पर्यटन तथा संस्कृति प्रवर्धन शाखा प्रमुख बालकृष्ण खनाल।
हालसम्म गोराई उपमहानगरपालिकामा 43 जलाशय निर्माण भएका छन्, जसमा 27 पालिका आफैले आफ्नो लगानीमा बनाएको छ भने बाँकी 16 लुम्बिनी प्रदेश सरकार र चाहिने बृहत दाङ उपत्यका सिंचाई आयोजनाबाट निर्माण भएका छन्।
गोराई उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा रहेका खोल्सा नाला तथा खोलालाई थुनेर जलाशय निर्माण गरेको हो। यसका साथै वर्षाको समयमा धेरै पानी जमा हुने स्थानलाई बाँधेर जलाशय निर्माण गरेको छ। यस्तो कारणले सिंचाई गरेर खेतीपाती, बेमौसमी तरकारी खेती अनि पर्यटन प्रवर्धनमा समेत सहयोग पुगेको छ। प्रेम बहादुर रामजा, रेडियो नेपाल, दाङ।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। केही अन्तर्राष्ट्रिय समाचार। यमनमा 200 भन्दा बढ़ी आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा 39 जनाको मृत्यु भएको संयुक्त राष्ट्र संघीय एजेन्सीले जनाएको छ। यमनको तटीय क्षेत्रमा भएको हिजोको घटनामा दुईवटा डुंगा डुब्दा 150 जना बेपत्ता भएका र 71 जनाको उद्धार गरिएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आईओएमएले जनाएको छ। प्रत्येक वर्ष हर्न अफ अफ्रिकाबाट हजारौं आप्रवासीहरू द्वन्द, प्राकृतिक प्रकोप र कमजोर आर्थिक अवस्थाका कारण खाड़ी मुलुक जान लाल सागरको जोखिमपूर्ण यात्रा गर्ने गर्दछन्। संयुक्त राष्ट्र सुरक्षा परिषद यूएनसीएसले गाजामा इजरायलको 8 महिनादेखि जारी आक्रमण अन्त गर्ने उद्देश्यले अमेरिकी समर्थित युद्ध विराम प्रस्तावलाई अनुमोदन गरेको छ। हिजो भएको मतदानमा सुरक्षा परिषदका 15 सदस्य मध्ये 14 सदस्यले अमेरिकाले तयार पारेको प्रस्तावको पक्षमा मतदान गरेपछि संयुक्त राष्ट्र सुरक्षा परिषदले युद्ध विराम प्रस्तावलाई अनुमोदन गरेको हो। रूस भने मतदानमा अनुपस्थित थियो। प्रस्तावमा पूर्ण र पूर्ण युद्ध विराम, हमासद्वारा बन्धकहरूको रिहाई, मृतक बन्धकहरूको अवशेष फिर्ता र प्यालेस्टाइनी कैदीहरूको आदान प्रदानका लागि शर्तहरू समावेश गरिएको छ। अब आर्थिक समाचार।
अर्थमन्त्री वर्षमान पुनले सरकारले सूचना प्रविधि क्षेत्रको पूर्वाधार निर्माण र नीतिगत सहजता प्रदान गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढ़ाएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनले मंगलबार काठमाडौँमा आयोजना गरेको सूचना प्रविधि दशक अबको बाटो विषय कार्यक्रममा अर्थमन्त्री पुनले सूचना प्रविधिलाई अर्थतन्त्रको सम्भागका रूपमा अघि बढ़ाएको बताउनु भएको हो। आगामी आर्थिक वर्षको बजेटले सूचना प्रविधि क्षेत्रको विकासलाई केन्द्रमा राखेको अर्थमन्त्री पुनले बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रको विकासका लागि तीनवटै तहका सरकार, निजी क्षेत्र र सरोकार भएका सबैको सहयोग आवश्यक पर्ने बताउनुभयो। आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले सूचना प्रविधिका क्षेत्रमा लगानी दशक घोषणा गर्नु ऐतिहासिक नीतिगत निर्णय भएको संचार मन्त्री शर्माले उल्लेख गर्नुभयो। कार्यक्रममा सर्वाङ्गीण विकास अध्ययन केन्द्र आईआईडीएस का परामर्शदाता एवं सूचना प्रविधि क्षेत्रका विज्ञ डाक्टर अमृता शर्माले सूचना प्रविधि क्षेत्रमा बजेटमा व्यवस्था भएका विषय सकारात्मक रहेको बताउँदै त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। खेल समाचार अजय बमबाट।
युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले मंगलबार फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्रामको निरीक्षण गर्नुभएको छ। मन्त्री श्रेष्ठलाई धनगढ़ीमा भएको भ्रमणका क्रममा फाल्पा विकास समितिका अध्यक्ष सुभाष साईले डीपीआर र ईआईए लगायतका विषयमा जानकारी गराउनु भएको थियो। प्रधानमन्त्रीको भारत भ्रमणमा फाप्ला क्रिकेट स्टेडियम निर्माणमा भारत सरकारले सहयोग गर्ने सहमति भएको थियो। डीपीआर तयार भए लगत्तै फाल्पा विकास समितिले परराष्ट्र मन्त्रालय मार्फत डीपीआर लगायतका विवरण भारत पठाउने तयारी गरेको छ। युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत फाप्ला विकास समितिमा रहेको छ। निरीक्षण लगत्तै फाप्ला खेलकुद विकास समितिको बोर्ड बैठक बसेको थियो, जहाँ अहिलेसम्मको प्रगति विवरण प्रस्तुत गरियो। मन्त्री श्रेष्ठले प्रगतिको जानकारी लिएर डीपीआर र ईआईको काम समयमा नै पूरा गर्न निर्देशन दिनुभयो। नेपाली राष्ट्रिय क्रिकेट टोलीले जारी आईसीसी टी20 विश्वकपको दोस्रो खेलमा श्रीलंकाको सामना गर्दैछ। नेपाली समय अनुसार बुधबार बिहान 5:15 फ्लोरिडा स्थित ब्रोड काउन्टी रंगशालामा हुनेछ। खेलको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहित कुमार पौडेलले श्रीलंका विरूद्ध खेल नेपालको लागि टेस्ट राष्ट्र विरूद्ध जित हासिल गर्ने पहिलो अवसरको रूपमा रहेको बताए। उनले विश्वकपमा अन्य एसोसिएट टोलीले ल्याएको नतिजाले पनि नेपालको मनोबल बढेको अभिव्यक्ति दिए। श्रीलंकाले विश्वकपको शुरूआती दुई खेलमा दक्षिण अफ्रिका र बंगलादेशसँग हार बेहोरेको थियो। यता नेपाल भने नेदरल्याण्डसँग पराजित भएको हो। श्रीलंकाले यो खेल गुमाएर विश्वकपबाट बाहिरिनेछ।
अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अधिवेशनमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्विट्जरल्याण्डको जेनेभा प्रस्थान। विनियोजन विधेयकमाथि प्रतिनिधि सभामा छलफल शुरू। वैदेशिक रोजगारीको प्रलोभन देखाएर 15 करोड़ रूपियाँ ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीद्वारा 3 जना पक्राउ। र यमनमा आप्रवासी चढ़ेको डुंगा डुब्दा कम्तीमा 39 जनाको मृत्यु। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।